Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antenna Betoplu Cha, Rexy Duitoplu, Sat Megahertz.
सरकारी वार्ता टोली र अनसन्नत डाक्टर केसी पक्षी बीचको दोस्रो वार्तामा पनि सहमति जुटेन। कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा बन्द।
कर्णाली प्रदेशका 10 जिल्लामा गरी करिब 34% धान रोपाई हुन बाँकी। डोल्पा र जुम्लामा भने रोपाई सकियो।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार विरुद्ध देशव्यापी सडक आन्दोलन घोषणा गर्यो।
र पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सन्तोष र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बुढदियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सरकारी वार्ता टोली र अनसन्नत डाक्टर गोविन्द केसी पक्षी बीचको दोस्रो वार्ता पनि बिना निष्कर्ष सकिएको छ। हिजो शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमानेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको केसी पक्षका वार्ता टोलीका सदस्य डाक्टर अभिषेक राज सिंहले बताउनुभयो। सरकारी पक्षले डाक्टर केसीलाई उपचारका लागि पहिला काठमाडौँ ल्याउनुपर्ने र अनि मात्रै विधेयक फिर्ता गर्नेबारे सोच्न सकिने भनेपछि वार्ता अघि बढ्न नसकेको सिंहको भनाइ छ। 18 दिनदेखि जुम्लामा अनसन्नत डाक्टर गोविन्द केसीको स्वास्थ्य थप गम्भीर भएको छ। गए रातिदेखि डाक्टर केसीको स्वास्थ्य गम्भीर बनेपछि सरकारले हिजो बिहान एयर एम्बुलेन्स मार्फत काठमाडौँ लैजाने प्रस्ताव वार्तामा समेत राखेको थियो। डाक्टर केसी भने विधेयक फिर्ता नभएसम्म आफूले जुम्ला नछाड्ने बताउनु भएको छ। सरकारले डाक्टर केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा 3 सदस्यीय समिति गठन गरेको हो। समिति गठन भए लगतै अस्ति र हिजो वार्ता भए पनि कुनै सहमति हुन सकेन।
यता नेपाल चिकित्सक संघ सुर्खेत शाखाको आह्वानमा चिकित्सकहरूले कर्णाली प्रदेशका 10 जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। चिकित्सकहरूले सेवा बन्द गर्दा बिरामी भने मर्कामा परेका छन्। जुम्लामा अनसनत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्। डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संघले आन्दोलनबाट हुने असुविधाको जिम्मा सरकारले नै लिनुपर्ने दावी गरेको छ। डाक्टर केसीले कर्णाली प्रदेशमा तत्काल एउटा कर्णाली मेडिकल खोल्नुपर्ने, माथिमा आयोग प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, मेडिकल माफियालाई तत्काल सजायको प्रक्रियामा लैजानुपर्ने लगायतका माग राख्दै गत असार 16 गतिदेखि अनसनमा बस्नु भएको छ। नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्ष डाक्टर नवराज केसीले वार्ताबाट निकास ननिस्किएसम्म आन्दोलन जारी रहने बताउनु भएको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई डाक्टर केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरूले थालेको आन्दोलनलाई तपाईँले कसरी लिनुभएको छ भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
त्यो बन्द गर्दाखेरि मैले अप्ठ्यारो यो ख्याल सरकारले राख्नुपर्ने हो। उहाँले धेरै जनताको पक्षमा उहाँले आवाज उठाएर यति लामो समयसम्म अनसन बसिसकेको एउटा प्राप्त शिक्षा सम्बन्धीको प्राध्यापकले अब डाक्टर स्वास्थ्य विषयको उहाँले जनताको र देशकै लागि उहाँले सन्देश गर्नुभएको छ। उहाँको एकदमै मागलाई पुरा गरिदिएपछि जनताको माग पुरा हुन्छ भन्ने कुरा मेरो विचार यो हो।
गरिब जनताको छोरा पनि डाक्टर होस् डाक्टर बन्न पाओस्, उसको चाहिँ स्थिति कमजोर भए पनि उसको क्षमताले भेटेपछि डाक्टर बन्न पाओस् भन्ने सोचाइ हो। एकदम राम्रो छ। बन्द गरेर
अब गोविन्द केसीका मागहरू जायज छन् र देश र जनताको लागि, दुर्गम क्षेत्रका जनताका लागि त विशेष गरिकन जायज माग नै मान्नुपर्छ। अहिले चिकित्सक सङ्घ पनि आन्दोलनमा उत्रिएको भन्ने सुनेको छु। उचित मागलाई सम्बोधन गर्न सरकारले लापरवाही गरेपछि सरकारका विरुद्ध सङ्घर्ष गर्नु हरेक सचेत नागरिकको कर्तव्य हुन्छ नै, र त्यसकारण यथाशीघ्र सरकारले मागहरूलाई सम्बोधन गर्नुपर्छ।
स्वास्थ्य क्षेत्रको जुन चिज छ, गोविन्द केसी पनि दुर्गम क्षेत्रमा जो कर्णाली प्रदेशको विकट जिल्ला जो जुम्ला जुम्लामा गएर जुन नेपाली जनताका बारेमा स्वास्थ्य क्षेत्रका बारेमा परिवर्तनका बारेमा यो विकट एरियामा स्वास्थ्य शिक्षा खोल्नु पाउनुपर्छ, मेडिकल कलेज खोल्नु पाउनुपर्छ, यहाँका जनताले पनि सुविधा पाउनुपर्छ भन्ने विषयको मागलाई आज डाक्टरहरूको चिकित्सक टोलीहरू मात्रै आन्दोलनमा होइन कि मुलुकका शैक्षिक क्षेत्रका र नेपाली जनता नै यो विषयमा सरकारका विरुद्धमा उठ्ने सम्भावना बढेर गएको छ।
पश्चिम सुर्खेतको ब्राहताल गाउँपालिका केही जनप्रतिनिधिहरूले दोस्रो गाउँसभाको बैठक बोलाउन माग गरेका छन्। हिजो वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर उनीहरूले बहुमत सदस्यहरूलाई मागलाई सम्बोधन नगरी अध्यक्षले मनमानी ढंगले बैठक स्थगित गरेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूले बैठकमा 10 बुँदे प्रस्ताव पेश गरेको भन्दै त्यसलाई बेवास्ता गरेको बताएका छन्। आफूहरूले गाउँपालिकाको केन्द्र टुङ्गो लगाउनुपर्ने, चालु आर्थिक वर्षको बाँकी लक्षित वर्गको कार्यक्रम सम्पन्न गर्नुपर्ने, आर्थिक ऐन 2075 पास गर्नुपर्ने प्रस्ताव गरेको बताएका छन्। यस्तै गत आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्नुपर्ने, न्यायिक समिति सदस्य गाउँपालिका स्तरीय अनुगमन समिति निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन्। वडा नम्बर 10 का अध्यक्ष हरिलाल सलामीले 54 जना सदस्य रहेको गाउँपालिकामा 32 सदस्यको सहमति हुँदाहुँदै पनि आफूहरूको प्रस्ताव पेश नै नभएर बैठक सकिएको भन्दै आपत्ति जनाउनुभयो। गत असार 10 गतेबाट सुरु भएको दोस्रो गाउँसभा पटक पटक स्थगित भएर अस्ति सम्पन्न भएको हो। यता गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले 9 वटा बुदामा छलफल भइसकेको भन्दै केन्द्रको बारेमा छलफल हुन बाँकी रहेको बताउनुभयो। उहाँले गाउँपालिका केन्द्रको विषयमा राजनीतिक दलहरूसँग पनि छलफल गरेर मात्र टुङ्गो लगाइने बताउनुभयो।
सुर्खेत अदुवा र बेसार उत्पादनमा आत्मनिर्भर भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले दावी गरेको छ। राम्रो आमदानी हुन थालेपछि सुर्खेतका किसानहरू पछिल्लो समय अदुवा र बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। सुर्खेतको चिङाड, भेरीगङ्गा लगायत अन्य क्षेत्रमा उत्पादन गर्न सकिने यो खेती अहिले सुर्खेतमा खपत भएर बाहिर समेत निर्यात हुन थालेको छ। यसै सन्दर्भमा मैले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख चित्रबहादुर रोकाईलाई सुर्खेतमा अदुवा उत्पादनको अवस्था कस्तो छ भनी सोधेको छु।
सुर्खेत जिल्ला वास्तवमा अब हामीले अहिले पछिल्लो परिवेशमा हेर्ने हो भनेदेखि सुर्खेत जिल्ला अदुवा र बेसार बालीको लागि एउटा पोटेन्सियल जिल्ला हो र अदुवा र बेसार खेतीबाट नै यहाँ बाँझो रहेको जुन जमिन छ त्यो जमिनको सही सदुपयोग गरेर ग्रामीण स्तरमा रहेका कृषकहरूको आय आर्जन वृद्धि गरेर जीविकोपार्जनमा सुधार गर्न सकिने एउटा सबभन्दा महत्त्वपूर्ण र बढी सम्भाव्य भएका बाली वस्तुहरू हुन् यिनीहरू।
जस्तो अब तपाईँहरूले काम गरिरहनु भएका ठाउँहरूमध्ये राम्रो उत्पादन चाहिँ कुन ठाउँमा लिन सकिन्छ?
अहिले हाम्रो जुन यो जुन कृषक स्तरको फिल्डको अभ्यासलाई हेर्दाखेरि जुन विशेष गरेर औलचिङ एरिया र यो पामकाको एरियालाई हामीले अदुवाको राम्रो क्वालिटी मान्न सकिन्छ। किनभनेदेखि औलचिङ र त्यो एरियामा पामको एरियामा लगाएको अदुवा र बेसारमा विशेष गरेर यो राइजम रोग, गानो कोइने रोग भन्छ, त्यो रोग लागेको भेटिन्न र त्यहाँको अदुवाको गुणस्तर पनि राम्रो छ र त्यो एरियाबाट अहिले प्राङ्गारिक अदुवा भनेर विशेष गरी छिन्चुमा रहेको जुन कालीदमारमा रहेको अर्ग्यानिक माउन्टेन फ्लेभर नामको उद्योग छ त्यसले अहिले विशेष गरेर युरोपियन मार्केटमा यहाँको अदुवालाई निर्यात गरिरहेको अवस्था छ।
जस्तो यो गुणस्तरीय बिउ छान्ने भन्नुभयो, किसानले कसरी थाहा पाउन सक्छन् यो गुणस्तरीय बिउ छ, यो नराम्रो छ भनेर कसरी थाहा पाउन सक्छन्?
कृषकलाई वास्तवमा कृषक स्तरमा कृषकलाई त यो पहिले नै थाहा छ किनभनेदेखि कृषकको परम्परागत जुन ज्ञान छ त्यसकै आधारमा पनि उहाँले छुट्याउनु सक्नुहुन्छ र यो वास्तवमा कसरी भनेदेखि सुरुकै अवस्थामा रोग नलागेको जसको पात पहेँलो छैन, गानो कुहिएको छैन, त्यस्तो बिउहरू छनौट गर्ने र अर्को कुरा अदुवा र बेसारको जुन भित्रको सानो सेला भन्छ हाम्रो भाषामा त्यो सेला नै एकदम हिष्टपुष्ट भएको छ र एउटा राइजो भन्छ त्यसको करिब 40-60 ग्रामसम्म वेट भएको स्वस्थ हामीले राइजम छानेर रोपेमा र त्यसबाट कुनै घाउहरू नलागेको राइजम रोपेमा गुणस्तरीय अदुवा उत्पादन गर्न सकिन्छ।
जस्तो यो अदुवामा रोग लाग्दैछ भनेर चाहिँ थाहा पाउने सक्ने त्यस्तो लक्षणहरू केही देखा पर्छ?
यो लक्षण थाहा पाउन सकिन्छ। जस्तै अब के छ भनेदेखि विशेष गरेर अदुवाको सुरुकै अवस्थामा जस्तै उम्रिने बित्तिकै पातहरू पहेँलो छ, अलि लत्रिएको छ र बिस्तारै पातहरूको रङ परिवर्तन भएको छ, बोटको वृद्धि विकास हुन सकेन भनेदेखि पनि हामीले यो रोग लागेको हुनसक्छ भन्ने कुरा थाहा पाउन सकिन्छ। अर्को कुरा सुरुको अवस्थामा जस्तै गानो नै कुहिएको छ, गानोमा केही घाउहरू छ भनेदेखि त्यहाँबाट पनि छुट्याउन सकिन्छ र पछि जब इन्फेक्सन बढ्दै जान्छ त्यसपछि बिस्तारै अदुवा पुरै कुहि के अरे पातहरू सुकेको अवस्थामा देखिन्छ र हामीले माथिबाट तान्दाखेरि सुत्लुक्क आउने हुन्छ र त्यसलाई अलिकति हामीले परीक्षण गरेर हेर्दाखेरि अलिकति गनाएको जस्तो देखिने ब्याक्टेरियाको सन्दर्भमा र ढुसीको सन्दर्भमा ढुसीको जो सेतो स्पोरहरू देखिने भएपछि कृषकले छुट्याउन सक्नुहुन्छ।
जस्तो यो सुर्खेतको कुन कुन क्षेत्रमा चाहिँ अदुवाको पकेट क्षेत्रको रूपमा चाहिँ लिन सकिन्छ?
सुर्खेत जिल्लाको विशेष गरेर सुर्खेत जिल्लामै अदुवा र बेसारको वास्तवमा पकेट जिल्ला हो मेरो विचारमा, र त्यही मध्ये पनि विशेष पकेट क्षेत्र भन्नाले अवलचिङ, पामका गरपन, नेटा, रजेना, रानीवास, आग्रीगाउँ, त्यस्तै गरेर सिमताको केही मात्रामा हाम्रो डाँडाखाली पनि आउन सक्छ, बजेरी चौर, काफलकोट, त्यसै गरेर खडे हाम्रो घोरेटा, अनि यो छिन्चु, मैनतडा, नेटा, ब्रातालको तेलपानी, हरियकाँडा, त्यसै गरेर त्योभन्दा पनि अब गुराँसे यो पश्चिमकै यो पोखरी काँडा लगायतका क्षेत्रहरू वास्तवमा अदुवा र बेसारका लागि धेरै सम्भाव्य भएको क्षेत्र हुन्।
अदुवामा सुर्खेत जिल्ला आत्मनिर्भर छ?
कुरा के हो भनेदेखि वास्तवमा यहाँ कतिपय अवस्थामा यो टोटल्ली नै वास्तवमा यहाँबाट केही मात्रामा अदुवा बाहिर निर्यात हुने भएको हुनाले यो यसमा आत्मनिर्भर बनाउन सकिने सम्भावना धेरै छ। तर के हो भनेदेखि कतिपय अवस्थामा जस्तै अलि उन्नत जातको बिउहरू जस्तै हामी केही मात्रामा सल्यानबाट पनि ल्याउँछौँ, कतिपय अवस्था मकवानपुरतिरबाट पनि आउँछ, त्यसले गर्दाखेरि यहाँको जुन डिमान्ड छ, जुन मान्छेले खाने डिमान्डलाई त यहाँको अदुवाले पूर्ति गरेको अवस्था छ।
यो वर्ष सुर्खेतमा कति अदुवा उत्पादन भयो?
अदुवा र बेसारमा गरेर विशेष गरेर हाम्रो 8,619 मेट्रिक टन अदुवा र बेसार उत्पादन भएको हामीसँग तथ्याङ्क छ।
यो भएर सुर्खेतमा खपत भएर बाहिर पनि निर्यात भयो?
बाहिर अहिले हाम्रो भनेकै यहाँ सुर्खेतलाई भन्दा पनि बाहिर निर्यात गर्ने लक्ष्य हो। यसै छिन्चुमा अहिले बेसारकै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा यो कुसे मिनरल एन्ड हर्बल प्राइभेट लिमिटेडको ले एउटा त्यहाँ पनि उद्योग बनाएको अवस्था छ। उसले पनि सल्यान लगायतका अन्य जिल्लाबाट खपत गरेर के अरे खरिद गरेर यहाँ ल्याएर प्रशोधन गरेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख चित्रबहादुर रोकाए भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सोरेफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सरकारी वार्ता टोली र अनसन्न डाक्टर केसी पक्षी बीचको दोस्रो वार्ता पनि सहमति जुटिन, कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द, पश्चिम सुर्खेतको ब्राहताल गाउँपालिकाका केही जनप्रतिनिधिले दोस्रो गाउँसभाको बैठक बोलाउन माग लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। साउन महिना सुरु हुँदासम्म कर्णाली प्रदेशका 10 मध्ये 2 जिल्लामा मात्र रोपाई सकिएको सरकारी तथ्याङ्क रहेको छ। क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार डुल्पा र जुम्लामा रोपाई सम्पन्न भएको जनाइएको छ। अहिलेसम्म कर्णाली प्रदेशका 66% हाराहारीमा मात्रै रोपाई भएको निर्देशनालयका सूचना अधिकारी नरेन्द्र थापाले बताउनुभयो। आकाशे पानीमा भर पर्न पर्ने भएकाले पनि असार सकिँदा पनि कर्णाली प्रदेशमा 34% रोपाई हुन अझै बाँकी रहेको छ। कर्णाली प्रदेशका हुम्लामा 95%, जाजरकोटमा 95%, कालीकोटमा 90%, सल्यानमा 85%, रुकुम पश्चिममा 80% र मुगुमा 70% रोपाई भएको छ। यसै गरी सुर्खेतमा करिब 50% र दैलेखमा 40% हाराहारीमा रोपाई भएको छ। पोहोरको तुलनामा भने यसपालि असार महिनामा धेरै रोपाई भएको कार्यालयको तथ्याङ्क छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य बाधक रहेको बताउनु भएको छ। उहाँले भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले योजना निर्माण हुने परम्परा रहेको बताउँदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेकोमा जोड दिनुभयो। सुर्खेतको गुर्बाकोट नगरपालिकाको शुभाघाटमा हिजो सीमान्तकृत आदिवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहीले भ्रष्टाचार नियन्त्रणका लागि सबैले दबाब दिनुपर्ने बताउनुभयो। सबै किसिमका भूमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भूमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीको भनाइ छ। उहाँले सीमान्तकृत अल्पसंख्यक पिछडा वर्गको आफ्नै आवास निर्माणका लागि सरकारले आवश्यक बजेटसहित मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय उल्लेख गर्नुभयो। कार्यक्रममा लोपुन्मुख सीमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लाल बहादुर राजेले सीमान्तकृत अल्पसंख्यक पिछडा समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा सौर्य विद्युत प्रणाली वितरण गरिएको बताउनुभयो। लोपुन्मुख सीमान्तकृत समाज उत्थान केन्द्रद्वारा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री खड्ग बहादुर खत्री, प्रदेश सभा सदस्य ठम्मर विष्ट र गुर्बाकोट नगरपालिकाका मेयर हस्तपुन लगायतले सम्बोधन गर्नुभएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकार विरुद्ध देशव्यापी सड़क आन्दोलनको घोषणा गरेको छ। कंग्रेसले केन्द्र सरकार र प्रदेश सरकारहरूले जनविरोधी क्रियाकलाप गरेको आरोप लगाउँदै साउन 15 गतेदेखि सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिलाई निर्देशन दिएको छ। महामन्त्री डाक्टर शशांक कोइरालाले विज्ञप्ति जारी गरी संघीय सरकार र प्रदेश सरकार लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासन विपरीत मनमानी ढंगबाट चलिरहेको आरोप लगाउनुभयो। अहिलेको सरकारले संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लङ्घन गरेको, संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गरेको कंग्रेसको आरोप रहेको छ। यस्तै संवैधानिक निकायमा कार्यकारीको छाया राख्न खोजेको, कर्मचारी तन्त्र तथा सुरक्षा निकायहरूलाई व्यावसायिक रूपमा सञ्चालन गर्नुको साटो पार्टीको प्रतिबद्धताको आधारमा चलाउने प्रवृत्ति बढेको विज्ञप्तिमा उल्लेख गरिएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक छोरेफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष 74-75 लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ। भन्सार कार्यालयले 10,27,22,00,000 रुपियाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी समेत रहनुभएका भन्सार अधिकृत सुभाष श्रेष्ठले बताउनुभयो। नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष 74-75 लागि 8,37,64,52,000 रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो। भन्सार चोरी पैठारी र जाँच पास मूल्याङ्कन तथा यात्रुहरूले ल्याउने सामानलाई कडाई गरिएपछि भन्सार राजस्व सङ्कलन बढेको उहाँको भनाइ छ। यो भन्सारबाट भारतबाट पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चा पदार्थ, खाद्यान्न लगायत बढी भन्सार महसुल सङ्कलन हुने सामग्री भित्रिने गरेका छन्।
प्रदेश नम्बर 7 प्रमुख व्यापारिक नाका कैलाली भन्सार नाकाबाट 62,45,00,000 मूल्य बराबर वस्तुहरू मात्र निर्यात भएको छ। भन्सार अधिकृत गोपीकृष्ण उप्रेदीले यो अवधिमा 7,88,00,000,00 मूल्य बराबरको वस्तुहरू आयात भएको बताउनुभयो। यस नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुने गरेको छ। कुल आयातको 45% पेट्रोलियम पदार्थले उगटेको छ। असार 29 गतिसम्म डिजेल 4,30,00,000, पेट्रोल 81,16,00,000, ग्यास 44,27,00,000 मूल्य बराबरको आयात भएको भन्सार कार्यालयले जनाएको छ। आर्थिक वर्ष 74-75 असार 29 गतिसम्म 82,53,00,000 मूल्य बराबरको 17,457 मेट्रिक टन चामल आयात भएको कैलाली भन्सारले जनाएको छ।
कृष्णपुर नगरपालिका 5 आम खोलैया स्थित पूर्व पश्चिम राजमार्गमा गाडी दुर्घटना हुँदा ज्यान गएको छ। दुर्घटनामा परि 9 घाइते भएका छन्। कञ्चनपुरको धनगढी महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको गाडी र मोटरसाइकल बीच एकापसमा ठक्कर खाँदा 2 ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनौट गरेको अन्तिम टोलीमा लामो समयपछि सुभाष खकुरेलले पुनरागमन गर्नुभएको हो। 15 टोलीमा सुभाष र कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेसावकर, अनिल कुमार शाह, बसन्त रेग्मी, दिपेन्द्र सिंह एरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, सोमपाल कामी, मोहम्मद आरिफ शेख र सन्दीप लामिछाने रहनु भएको छ। यसै गरी 4 खेलाडीहरू सुनिल धमला, सुसन भारी, विनोद भण्डारी र प्रदीप एरी वैकल्पिकमा पर्नु भएको छ। नेदरल्यान्डसँग एक दिवसीय क्रिकेट खेल्नु अघि नेपालले विश्वकै पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब एमसिसीसँग एउटा खेल खेल्नेछ। त्यसपछि नेपालले नेदरल्यान्डसँग उसकै भूमिमा पहिलोपटक 2 एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारी वार्ता टोली र अनसन्नत डाक्टर केसी पक्षे बीचको दोस्रो वार्तामा पनि सहमति जुटेन। कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा बन्द।
कर्णाली प्रदेशका 10 जिल्लामा गरी करिब 34% धान रोपाई हुन बाँकी। डोल्पा र जुम्लामा भने रोपाई सकियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध देशव्यापी सड़क आन्दोलन घोषणा गर्यो।
र पहिलो अन्तर्राष्ट्रिय एक दिवस क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुनु नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सन्तोष र मधुबन बिदा हुन्छौँ। नमस्ते।